پاک کلام کا یہ حصہ آپ کلام-خدا.com پر سنیں گے۔
نو انسانی دو طبقات میں بٹی ہوئی ہے۔ ایک طبقہ وہ ہے جو کہ کچھ کرتے ہیں اور زندگی میں آگے بڑھتے ہیں اور بڑھتے ہی چلے جاتے ہیں، اور ایک طبقہ وہ ہے جو کہ کچھ نہیں کرتے اور جسے جو کچھ وہ ہوتے ہوئے دیکھتے ہیں اس کے لیے وہ کہتے ہیں کہ ایسا کیوں ہوا ہے، اسے ایسا نہیں ایسا ہونا چاہیے تھا۔ تو یہ دوسرا طبقہ ہے۔ کیوں؟ کیونکہ زندگی میں جو کام ہو رہے ہوتے ہیں اس کے بارے میں وہ بہتر طور سے جانتے ہی نہیں ہیں۔ ایک ایونجلسٹ تھا، اس نے یہ جو مائن ورکر ہیں، کانکن ورکر جو ہیں، ان کو یہ سمجھانے کی کوشش کر رہا تھا کہ دیکھو خدا کس قدر مہربان ہے، اسے ہماری کس قدر فکر ہے، پرواہ ہے، اور اس نے زمین کے اندر خزانوں کو دفن کر رکھا ہے، سونا ہے، ہیرے ہیں، اور تیل ہے، پیٹرول ہے، گیس ہے، پاور ہے، اور وہ ہمیں اس لائق کرتا ہے کہ ہم اس کو اپنی بھلائی اور بہتری کے لیے، اپنی زندگی کو آسان بنانے کے لیے خرچ کر سکیں۔ ایک کانکن نے جواب دیا کہ سر آپ ٹھیک کہہ رہے ہیں، مگر میری خواہش یہ ہے، میں یہ سوچتا ہوں کہ جو کچھ اندر ہے کاش یہ اوپر ہوتا، اتنا نیچے نہ ہوتا، اوپر ہوتا۔ یہی سوچنے کا انداز آج کل بہت سے لوگوں کا ہے۔ وہ خدا کی بھلائی کے بارے میں کوئی شک نہیں کرتے ہیں، بالکل نہیں، بلکہ اسے مانتے ہیں اور چاہتے ہیں کہ خدا انہیں اس بھلائی اور برکت کو حاصل کرنے کے لیے جو تگودو ہے اس کے بارے میں کچھ نہ کہے۔ خدا بھلائی چاہتا ہے، کرنی ہے تو کرتا رہے، لیکن اس کو سمجھنے کی اور اس کے لیے جو کوشش ہے اس کے بارے میں کچھ نہ کہے۔ لیکن میرے عزیزوں، بائبل اس خیال کی تردید کرتی ہے۔ اسرائیلیوں کے لیے خدا نے آسمان سے من برسایا اور اس من کو، اس خوراک کو اکٹھا کرنے کے لیے انہیں باہر جانا پڑتا تھا، اور وہ اسے اکٹھا کرتے تھے اور اپنے جسموں کی آسودگی حاصل کرتے تھے۔ اسی طرح خدا سال بسال فصل دیتا ہے، اگاتا ہے، لیکن اس کو حاصل کرنے کے لیے ہمیں محنت کرنی پڑتی ہے، کاٹنا پڑتا ہے۔ یہ خدا کا یہی طریقہ ہے۔ ہم گزرے ہفتے سے اس بات پر غور کر رہے ہیں کہ ایک دھندلا پن ہے جو کہ ہماری آنکھوں کے سامنے، ہماری عقل کے سامنے اور ہماری زندگی میں رہتا ہے۔ ہم بہت سی باتوں کو سمجھ نہیں سکتے ہیں، اور اگر سمجھتے ہیں تو ہم اپنے طور سے سمجھتے ہیں۔ اور گزرے ہفتے ہم نے جس حوالے پر غور کیا تھا وہ ایک تو وائز کی کتاب کا تیسرا باب تھا، اور ایک یہ یوحنا 13 باب اور اس کی 7 آیت تھی۔ یہاں پر لکھا ہے، یسوع نے جواب میں سے کہا، جو میں کرتا ہوں تو اب نہیں جانتا مگر بعد میں سمجھے گا۔ جو میں کرتا ہوں تو اب نہیں جانتا لیکن بعد میں سمجھے گا۔ بہت ساری باتیں ہیں خدا جو ہماری زندگی میں کرتا ہے، ہم انہیں سمجھنا چاہتے ہیں اور ہم انہیں اپنے طریقے سے سمجھنا چاہتے ہیں۔ میں چاہتا ہوں کہ زمین کی گہرائی میں مجھے محنت نہ کرنی پڑے، یہ جو زمین کے خزانے ہیں یہ زمین کی اوپر والی سطح پر ہوں۔ یہ ہمارا اپنا خیال ہے اور ہم اسے اپنے طور سے سمجھتے ہیں۔ خداوند یسوع مسیح کہتا ہے کہ جو میں کر رہا ہوں اب تو اسے نہیں سمجھے گا، لیکن ایک وقت آئے گا جبکہ تو اسے سمجھے گا۔ اب دھندلا پن ہے، تو زمین کی گہرائیوں کو اوپر لانا چاہتا ہے، یہ دھندلاپن ہے جس کے ذریعے سے تجھے صاف کچھ نظر نہیں آ رہا، لیکن ایک وقت آئے گا کہ جب یہ سب کچھ کلیئر ہوگا اور تو خدا کی حمد اور تعریف کرے گا۔ اور ہم نے گزرے ہفتے اس آیت سے تین ابھرتے ہوئے خیال نکالے تھے، اور پہلا خیال ہم نے جس پر غور کیا تھا وہ بڑا خوبصورت خیال تھا، اور وہ یہ تھا کہ خدا ہماری زندگیوں میں، اپنے بچوں کی زندگیوں میں کام کرتا ہے اور زندگیوں کے ذریعے سے کام کرتا ہے، وہ زندگیوں میں کام کرتا ہے اور زندگیوں کے ذریعے سے کام کرتا ہے۔ اور آج دوسرے دو خیال میں آپ کے سامنے پیش کروں گا۔ دوسرا خیال جو کہ ہم اس آیت سے سیکھ سکتے ہیں کہ ہم ابھی نہیں سمجھتے ہیں، ہم ابھی سمجھ نہیں سکتے ہیں۔ دوسری بات، پہلی بات ہم نے گزرے ہفتے سیکھی تھی، دوسری بات یہ ہے ہم نہیں سمجھ سکتے ہیں، ابھی نہیں سمجھ سکتے ہیں کہ ہمارا خداوند اپنے ہر بچے کی زندگی میں اور اس کے ذریعے سے کیا کام کرتا ہے۔ پہلے حصے میں ہم نے سیکھا کہ خدا کام کرتا ہے، اور دوسرے خیال میں ہم یہ سیکھیں گے آج کہ خدا جو کام کرتا ہے ہم ابھی اسے نہیں سمجھ سکتے ہیں۔ آیت میں لکھا ہے کہ جو میں کرتا ہوں تو اب نہیں جانتا۔ ایک دھندلاپن ہے، ہم اندازہ تو لگا سکتے ہیں لیکن ہم پورے طور پر جانتے ہیں، ہم جانتے ہیں کہ وہ ہمیں ٹرینڈ کر رہا ہے، اور وہ سب کچھ جو کہ ہماری زندگیوں میں ہمارے ساتھ واقع ہوتا ہے وہ اس کو استعمال کرتا ہے تاکہ اس کے ذریعے سے ہمارے مزاج کو، ہمارے کردار کو، ہمارے سبھاؤ کو خوبصورت بنائے اور خوبصورت کرے، اور ہم لوگوں کے اندر بڑے مہذب دکھائی دیں۔ وہ خود مہذب ہے اور وہ چاہتا ہے کہ ہمیں بھی مہذب کریں، اور مختلف طریقوں سے وہ ہمیں ٹرینڈ کرتا ہے تاکہ وہ ہمارے سبھاؤ کو، ہمارے کردار کو، ہماری زندگی کو اور ہمارے مزاج کو بنائے، دوسروں کی گواہی کے لیے وہ ہماری زندگی میں تکلیفوں کو، بیماریوں کو، مصیبتوں کو آنے دیتا ہے۔ آپ نے بڑی گواہیاں سنی ہوگی اور سنتے بھی ہیں، ہم سب سنتے ہیں، ٹیلی ویژن پر، ریڈیو پر ہم سنتے ہیں کہ میں خدا سے دور تھا، میں برے کاموں میں تھا، اور اب میں خدا کے نزدیک ہوں، میں بہت بیمار تھا، میں ذہنی طور سے، روحانی طور سے، جسمانی طور سے بیمار تھا، خدا نے میری زندگی میں کام کیا۔ اور میں سنتا ہوں یہ گواہی، بیماری سے شفا کی گواہی، جب میں نے سنی، جب آپ نے سنی، دنیا کے بہت سارے لوگوں نے یہ گواہی سنی کہ ایک کینسر سے مرنے والا شخص جو ہے وہ شفا پا گیا، تو میرے جیسے، آپ جیسے لوگ اس بات کے قائل ہو گئے کہ خدا نے اگر اس کی زندگی میں کام کیا ہے، ایک تکلیف بھیج کر اور اس نے اس تکلیف سے رہائی پائی ہے، تو میں نے یہ جانا کہ خدا زندگی میں تکلیفوں کو، مصیبتوں کو لاتا نہیں لیکن آنے دیتا ہے تاکہ وہ ہمیں ٹرین کرے، وہ ہماری زندگیوں کو گواہی والی زندگیاں بنائے۔ ابھی جب ہم چرچ کی تیاری کر رہے تھے تو پرویش صاحب بات کر رہے تھے میری مسز سے، میں نے پوری بات تو نہیں سنی لیکن گزرتے گزرتے یہ بات ضرور سنی کہ سب چیزیں مل ملا کر اس پیار کرنے والوں کے لیے بھلائی پیدا کرتی ہیں، اور یہی ہے اسپرچل میچورٹی۔ خداوند ہماری زندگیوں میں سب چیزوں کو، خوشی کی چیزوں کو بھی، غمی کی چیزوں کو بھی، دکھ کی چیزوں کو بھی، خوشحالی کی چیزوں کو بھی، صحت مندی کی چیزوں کو بھی اور بیماری کی باتوں کو بھی آنے دیتا ہے، آنے اس لیے دیتا ہے تاکہ وہ ہمیں ٹرینڈ کرے، ہماری طبیعت کو، ہمارے مزاج کو، ہماری سوچ کے انداز کو وہ بدلے۔ تو ابھی نہیں جانتا ہے لیکن ایک وقت آئے گا کہ कि तू समझेगा। जो कुछ मैं करता हूं तू अब नहीं जानता है, लेकिन एक वक्त आएगा तू समझेगा। हम बाज़ औक़ात अपनी नजर पर तकिया करते हैं, हम देखते हैं कि बड़ी मुसीबत है मेरे साथ या किसी दूसरे के साथ, हम अपनी नजर पर चलते हैं, लेकिन बहुत दफा हम अपने ईमान पर नहीं चलते हैं। बहुत दफा हम जो कुछ हो रहा होता है हमारी जिंदगी में, हमारे खानदान में, हमारी कौम में, हमारे मुल्क में, हमारी कलीसिया में, उसको देखते हैं, लेकिन उसके पीछे जो मकसद होता है शायद हम उसे नहीं देख सकते हैं। क्यों? क्योंकि धुंधलापन है, साफ दिखाई नहीं देता है। इसके लिए जरूरत है कि हम अपनी नजरों की बजाय ईमान से उसको देखने की कोशिश करें। खुदावंद यीशु मसीह ने कहा था, पतरस देख रहा था कि खुदावंद क्या कर रहा है, अपनी आंखों से देख रहा था, लेकिन उसे समझ नहीं आ रही थी, एक धुंधलापन था, और खुदावंद ने कहा कि तू बाद में जान लेगा, तू बाद में तू देख लेगा, बाद में तुझे पता चल जाएगा। अभी हम नहीं समझ सकते हैं, लेकिन खुदा हमारी जिंदगियों में मुख्तलिफ तरीकों से काम करता है जिसे हम नहीं समझते हैं। आए हम थोड़े बाइबल का जायजा लें, और एक तरह की ये बाइबल स्टडी होगी, हम देखें कि खुदा किस तरीके से हमारी जिंदगियों में काम करता है। खुदा पहली बात के अपने इरादे से, इलाही इरादे से हमारी जिंदगियों में काम करता है, बेमकसद काम नहीं करता है, वो अपने इलाही इरादे से, नेक इरादे से काम करता है, ताकि हमारे अंदर भी एक नेक इरादा जो है वो कायम हो। अगर आप मेरे साथ निकालें फिलिपियों, बुक ऑफ फिलिपियंस चैप्टर 2 वर्स 13, फिलिपियों 2:13 आयत, हम इसे मिलकर पढ़ेंगे, और जितने भी आयतें आज पढ़ेंगे हम उनसे उन आयतों को मिलकर पढ़ेंगे आज। फिलिपियों 2:13 आयत, हम इस बात पर गौर कर रहे हैं कि खुदा हमारे इरादों के जरिए से हमारी जिंदगियों में काम करता है। क्या लिखा है? क्योंकि जो तुम में नियत और अमल दोनों को अपने नेक इरादे को अंजाम देने के लिए पैदा करता है वो खुदा है। नियत और अमल, हमारी जो नियत और अमल है उसके जरिए उसमें वो काम करता है। क्यों करता है? ताकि वो नेक इरादा जो है वो अंजाम पाए। और कौन काम करता है? वो खुदा है। हमें पता नहीं चलता है बाज़ुकात के खुदा का मकसद क्या है। खुदा का कलाम कहता है कि वो इसलिए हमारी नीयत में काम करता है, हमारे अमल में काम करता है, ताकि अपने नेक इरादे को अंजाम दे। हम जाने कि खुदा हमारे मंसूबों को और खुदा अपने मंसूबों को, अपने इरादे को, यानी अपने मंसूबे को, अपने मकसद को हमारे अकल और हमारी अमल और हमारी नीयत के जरिए से अंजाम देने के लिए वो काम करता है। लेकिन एक वक्त ऐसा आता जब उसमें टकराव हो जाता है, जब हम अपनी जिंदगी में अपने इरादे को, अपनी नीयत को, अपने अमल के मुताबिक अपने इरादे को पूरा करना चाहते हैं, तो फिर हमारी जिंदगी में काम, खुदा का काम रुक जाता है। क्योंकि वो तो अपने मकसद को पूरा करने के लिए, हमारे मकसद को नहीं, अपने मकसद को पूरा करने के लिए हमारी जिंदगियों में काम करता है। हमारे खानदानों में क्यों बिगाड़ है? हमारी कलीसियाओं में क्यों बिगाड़ है? हमारी कौमी जिंदगी में, हमारे मुल्क में क्यों बिगाड़ है? क्योंकि हम अपने शख्सी इरादे को, कलीसिया इरादे को, खानदानी इरादे को, कौमी इरादे को, मुल्की इरादे को पूरा करने के लिए काम करते हैं, और खुदा काम करना फिर बंद कर देता है, क्योंकि وہ مقاصد، وہ منصوبے اور وہ پلان جو کہ خدا کی مرضی کے مطابق نہیں ہوتے ہیں، خدا ان میں کام نہیں کرتا ہے۔ جب ہم اپنی ملکی قیادت کو دیکھتے ہیں تو کبھی کسی نے اس بات کو سمجھنے کی کوشش ہی نہیں کی ہے کہ تمام اعلیٰ اختیار، تمام اعلیٰ حکومتیں خدا کی طرف سے ہوتی ہیں، اور جب لوگ اعلیٰ اختیار کو، اعلیٰ حکومت کو اپنے مطلب کے لیے استعمال کرنا چاہتے ہیں تو پھر وہاں پر کام رک جاتا ہے، اور یہی فارمولا چرچ میں، یہی فارمولا خاندان میں استعمال ہوتا ہے۔ جب خاندان کے اندر خدا کا مقصد جو ہے اس کی بجائے ہمارا مقصد، ہمارا منصوبہ جو ہے ہم چاہتے ہیں کہ وہ پورا ہو، اور ہمارے منصوبے، ہماری جو مقاصد ہیں وہ تو خدا کے خلاف ہی ہوتے ہیں، ہاں وہی پورا ہوتا ہے جو کہ خدا کی مرضی کے مطابق ہوتا ہے۔ چنانچہ خدا ہمارے ارادوں میں کام کرتا ہے، اور ہمارے ارادوں میں کام کرنے کے لیے اس کو اپنے ارادے کو ہماری زندگی میں قائم کرنا پڑتا ہے، اور جس کو ہم اس وقت تو نہیں سمجھتے ہیں لیکن بہت بعد میں ہم اسے سمجھ جاتے ہیں۔ اور وہ پچھلا عرصہ جو کہ ہم خدا کے ارادے کے ٹکراؤ میں گزارتے ہیں، بہت سارا نقصان کر بیٹھتے ہیں، اس وقت ہم پھر پچھلاتے ہیں، اور اس وقت ہم خدا کے حضور معافی بھی مانگتے ہیں۔ ہم بہت ساری زندگیوں کو رکھ سکتے ہیں، پولوس کی زندگی کو، ہم داؤد کی زندگی کو، ہم سب کی زندگیوں کو خداوند کے سامنے، جتنے بھی انسان ہیں، رکھ سکتے ہیں، اور مثال کے طور پر پیش کر سکتے ہیں کہ جب انہوں نے خدا کے مقصد کی بجائے، یا ان کے اپنے منصوبے اور مقصد خدا کے منصوبوں اور مقصد کے خلاف تھے، خداوند نے ان کو پورا نہیں کیا۔ ضروری ہے کہ ہم اپنی زندگیوں کو خدا کے سپرد کرنے سے ہرگز نہ جھجکیں، تاکہ وہ اپنے ارادے کو اور اپنے مقصد کو پورا کرے۔ بے شک ہم ابھی تو سمجھ نہیں پا رہے ہیں، لیکن خداوند کہتا ہے کہ ایک وقت آئے گا کہ تو بعد میں سمجھے گا۔ دوسری بات، اگر آپ نکالیں یرمیا 18 باب تو ہم نے پڑھ لیا ہے، رومیو 9 باب اس کی 20ویں اور 21ویں آیت میں کیا لکھا ہے، ہم مل کر پڑھیں گے۔ رومیو 9 باب 20ویں اور 21ویں آیت میں ہم پڑھتے ہیں کیا لکھا ہے، آئے ہم مل کر پڑھیں۔ اے انسان، بھلا تو کون ہے جو خدا کے سامنے جواب دیتا ہے؟ کیا بنی ہوئی چیز بنانے والے سے کہہ سکتی ہے کہ تو نے مجھے کیوں ایسا بنایا؟ کیا کمہار کو مٹی پر اختیار نہیں کہ ایک ہی لوندے میں سے ایک برتن عزت کے لیے بنائے اور دوسرا بے عزتی کے لیے بنائے؟ ہم نے یرمیا نبی کے صحیفے میں بھی یہی بات سیکھی۔ خدا نے یرمیا نبی کو کہا کہ اٹھ اور تو کمہار کے گھر جا، اور میں تجھے اپنی باتیں بتاؤں گا، وہاں پر بتاؤں گا۔ تب وہ کمہار کے گھر میں گیا، دیکھتا ہے کہ چاک پر وہ کچھ بنا رہا ہے۔ یرمیا کی کتاب بڑی خوبصورت کتاب ہے، اور اس میں بار بار ہمیں ماڈلز دکھائے گئے ہیں۔ آپ اس کتاب کو پڑھیں، انجوائے کریں گے۔ یہاں پر ایک ماڈل بنایا ہے، بتایا ہے، خداوند نے دکھایا ہے کمہار کا، وہ برتن بنا رہا ہے، اور قصہ مختصر کہ وہ جو برتن بنا رہا تھا وہ اس کے ہاتھ میں بگڑ گیا، اور اس نے اسی طرح اس کو بنا دیا۔ اور خداوند یہاں رومیوں کے خط میں پولوس کے ذریعے سے ایک سوال کرتا ہے کہ اے انسان، بھلا تو کون ہے جو کہ خدا کے سامنے جواب دیتا ہے؟ ایک سوال ہے۔ کیوں؟ کیونکہ خدا قادر مطلق ہے، اور خدا یہاں پر اپنے آپ کو समझाने के लिए हमें कहता कि हम कुम्हार को देखें कि उसके हाथ में मिट्टी है और वो अपनी मर्जी के मुताबिक मिट्टी को मोल्ड करता है और वो तो खुदा है। हम उसके हाथ में एक मिट्टी की तरह हैं, वो हमें अपनी मर्जी के मुताबिक बनाने के लिए तैयारी करता है, जिस तरह के कुम्हार मिट्टी को तैयार करता है फिर फाइनली उसे कुछ बनाता है। इज्जत के बर्तन यहां पर और बेइज्जती के बर्तन, ये खुदा के हाथ में है। हमने एक ही खानदान में, आपने भी देखा होगा, मैंने भी देखा होगा, बच्चों में से कुछ बच्चे बहुत तरक्की कर जाते हैं, कुछ बच्चे मीडियम रहते हैं, कुछ नीचे आ जाते हैं। ये बिल्कुल वही हम मिसाल यहां पर मिट्टी की सूरत में देखते हैं कि जिस तरह कुम्हार अपनी मर्जी के मुताबिक मिट्टी में काम करता है, उसे गूंथता है और उसे अपनी मर्जी के मुताबिक मोल्ड करने के लिए उसे नरम करता है फिर उसे बनाता है, तो जब उसके हाथ में अगर कोई चीज बिगड़ जाती है तो वो फिर उसे उसी तरह की शक्ल देकर बना देता है, उसे फेंकता नहीं है। ये भी खुदा का कर्म है कि वो हमें झटकता नहीं है, हमें बेकार मिट्टी जानकर फेंक नहीं देता है, बल्कि हमें शक्ल देने के लिए उसका जो काम है वो जारी रहता है, और उसका काम उस वक्त तक जारी रहता है जब तक कि हम उसकी मर्जी के मुताबिक जो है वो बन नहीं जाते हैं। हम यहाँ गीत की किताब में गीत गाते हैं शॉर्लेट एलियट का, जैसा मैं हूँ बगैर एक बात पर तेरे लहू से हयात और तेरे नाम से है निजात, मसीह मसीह में आता हूँ। उसकी स्पाइनल कार्ड टूट चुकी थी, वो एक तरह की पैरालाइज थी, हर वक्त वो अपने बिस्तर पर थी क्योंकि हिलने जुलने से माजूर थी। उसका पासवान रेगुलरली उसके पास आता था और एक दिन शॉर्लेट ने अपने पासवान से कहा कि इस हालत में मैं खुदा के लिए क्या काम कर सकती हूं, मैं कुछ भी नहीं, मैं बिल्कुल बेकार हूं। उसने यही अल्फाज कहे कि बेकार मिट्टी की तरह हूं, खुदा मुझे फेंक क्यों नहीं देता है, मैं क्या कर सकती हूं, मैं तो बिल्कुल बेकार हूं। उसके पासवान ने कहा कि आप जैसी भी हैं, खुदा आपकी जिंदगी में काम कर रहा है, वो आपको इस्तेमाल करना चाहता है, आप इस्तेमाल हो, अपने आप को उसके हाथ में दे दें। और इस खातून ने दुआ की और उसके बाद ये गीत लिखा जो कि न जाने कब से जारी है, गाया जाता है, लोग इससे रूहानी कुवत हासिल करते हैं और इबादतों में ये गीत गाया जाता है। हमारी यहाँ उर्दू में इसका तर्जमा है, जैसा मैं हूँ बगैर एक बात पर तेरे लहू से हयात। अगर ये खातून जो कि बिल्कुल माजूर थी, अगर ये खुदा के हाथ में ना होती तो इस्तेमाल भी ना होती, लेकिन वो जानती नहीं थी कि खुदा इस हालत में भी उससे बहुत बड़ा काम ले सकता है। न जाने कितनी जिंदगियों ने इस गीत के जरिए से रूहानी बरकत हासिल की है और न जाने उसकी रूह किस कदर खुश होगी। क्यों? क्योंकि खुदा हमें तैयार करता है, जिस तरह के मिट्टी को तैयार किया जाता है हमें तैयार करता है, और मिट्टी को एक कुम्हार बिल्कुल उसी तरह तैयार करता है जिस तरह के एक खातून रोटी बनाने के लिए आटे को गूंथती है। आप अंदाजा कर सकते हैं अगर हमारी जिंदगी में उछाड़ पिछाड़ है, इधर उधर की बात है और हम ईमानदार हैं, तो फौरन हमें यह जानने की जरूरत होगी कि हम उसके हाथ में, जिस तरह के उसने यर्मिया को दिखाया, हम मिट्टी की तरह हैं और वो हमें शक्ल देने पर काम कर रहा है। तीसरी बात जो कि हम देख सकते हैं कि खुदा हमारी जिंदगियों में कैसे काम करता है, किस तरह काम करता है, हम देखते हैं कि हम कारागरी हैं, वो हमारी कारकर्दगी को बेहतर बनाने के लिए हमारी जिंदगियों में काम करता है। बेशक हो सकते हैं हम इसे समझ ना सके कि कौन सी कारकर्दगी है। आए हम निकालें इफिसियों 2:10 में हमने लिखा है कि अगर वो अपनी हम पर कौन सी कारकर्दगी चाहता है, जो मेहनत कर रहा है, जो काम कर रहा है, करना क्या चाहता है। इफिसियों 2:10, आए हम मिलकर पढ़ें, क्योंकि हम उसी की कारागरी हैं और मसीह यीशु में उन नेक अमाल के वास्ते मखलूक हुए हैं जिनको खुदा ने पहले से हमारे करने के लिए तैयार किया है। हम अनअटेंडेड नहीं हैं, हमारे जिम्मे खुदामत ने कुछ लगाया है और वो है नेक अमाल, नेक अमाल। और ये हम अपने तौर से नहीं कर सकते हैं, इनको करने के लिए खुदावंत हमारी जिंदगियों में अपना काम करता है। हम अपने तौर से ये नेक अमाल जो हैं वो कर ही नहीं सकते हैं। खुदावंत चाहता है कि हम नेक अमाल करें ताकि हमारे नेक अमाल के जरिए से दूसरों को बरकत मिले और खुदा की कारागरी होने की सूरत में खुदा चाहता है कि हम कारकर्दगी दिखाएं और कारकर्दगी के जरिए से दूसरों को फायदा पहुंचे, और इसलिए वो हमारी जिंदगियों में काम करता है। हम उसके काम को, नेक अमाल को अपने अंदर रखने के जरिए से हम बड़े अमीर हैं। मैं सेमिनरी में था और लोग तो जब आलम होता है तालिब इल्मी का तो शरारतें भी चलती हैं, तो मैंने देखा कि दोपहर का वक्त था, ऐसे ही मैं बाहर निकला अपने गेट पर, सेमिनरी के गेट पर, वहाँ दो स्टूडेंट थे जो मेरे क्लास फेलो थे, और मैंने देखा वो भाग के गए हैं और वहाँ एक पुलिस वाला खड़ा था, तो उसका मुंह उधर था तो उसकी वो जो कॉपी उठा के ले आए जिसमें उसने चलान वगैरह किए हुए थे, वो ले आए। मैं उन्होंने कहा यार ये आपने क्या किया है, वो कहता है यार ये कर लिया है बस, वो ड्यूटी दे रहा हूं, अपना ही नहीं का पता था, उन्होंने कहा ड्यूटी देनी है, लेकिन वो ले आए। थोड़ी देर के बाद बेचैन हो गए और वो वापस करना चाहते थे, मैंने कहा पुत्र जाओ तुम दसदा है जाओ ना हम तुम जरा तोड़े से उन्हें चोरी की कोई दफा ला देनी है, तुम उसकी चोरी की है। और कहने लगे यार जेड़े भी दफा लगे लगे सानू सुकून नहीं गा, असा इन वापस करना, और वो वापस करके आए। व्हाट इज दैट नेक अमाल, नेक अमाल, नेक काम करने के लिए खुदावंद हमारी जिंदगियों में काम करता है। वो एक बुरा काम करके वो खुश नहीं थे, क्यों? क्योंकि वो अमीर थे, उनकी जिंदगियों में, आपकी जिंदगी में, आपकी जिंदगी में, आपकी जिंदगी में, आपकी जिंदगी में बहुत दफा ना जाने के बावजूद भी अच्छा काम करने की लगन रहती है और करते हैं। और हर मसीही ईमानदार के लिए जानने की यह जरूरत है कि हम नेक कामों को अपने अंदर रखने के जरिए से खुदा की कारागरी है, और फिर इतने नेक अमाल खुदावंद हमारी जिंदगियों में पैदा करता है कि हम उन नेक अमाल के जरिए से अमीर हो जाते हैं। जेब में भले एक पाई ना हो लेकिन हम नेक अमाल के जरिए से अमीर होते हैं। फिर चौथी बात कि खुदा कैसे हमारी जिंदगियों में काम करते हैं जिसे हम बाज़ूकात समझ नहीं सकते हैं, जाफिशानी पावर के जरिए से। अगर आप मेरे साथ निकालें कुर्सियों 1:29, कलोसियन चैप्टर 1:29, कुर्सियों 1:29 में हम क्या पढ़ते हैं, हम मिलकर पढ़ेंगे। लिखा है और इसीलिए मैं उसकी उस कुव्वत के मुआफिक जांफिशानी से मेहनत करता हूं जो मुझ में असर करती है। जांफिशानी कैसे आई, मेहनत कैसे आई? उस जांफिशानी की वजह से जो मुझ में जोर से असर करती है, और ये खुदा की तरफ से मेरी जिंदगी में ये आई। ہم مزید اس پر دیکھیں گے افسیوں 3 اور اس کی 20 آیت. دو لیٹر پیچھے آپ جائیں, افسیوں 3:20 آیت کیا لکھا ہے؟ اب جو ایسا قادر ہے کہ اس قدرت کے موافق جو ہم میں تاثیر کرتی ہے ہماری درخواست اور خیال سے بہت زیادہ کام کرتا ہے. ہم اپنی قوت اور عقل کے بل بوتے پر خدا کے لیے بڑے مؤثر طور پر کام نہیں کر سکتے ہیں. ہم نے بہت لوگوں کو سنا ہے جو کہ بڑے اچھے سنگر تھے, پروفیشنل گانے والے تھے, اور انہوں نے ایک دم اپنی پروفیشنل سنگنگ کو خیر باد کہہ دیا. بہت سارے لوگ ہیں, بہت سارے لوگوں کا نام لیا جا سکتا ہے, ضرورت نہیں ہے کیونکہ آپ جانتے ہیں. انہوں نے کہا کہ ہرگز نہیں. اب یہ میری زبان جو ہے اس میں جو اثر ڈرا ہوا ہے وہ دنیا کا نہیں ہے, وہ کسی اور کا ہے, اور وہ خدا ہے. میں ایک چھوٹی مثال کے ذریعے سے آپ کو سمجھانے کی کوشش کروں گا. کہتے ہیں کہ ایک شخص تھا جو کہ اپنے ہاتھ سے چھوٹی چھوٹی سلیبیں, تھوڑی بڑی سلیبیں, ڈیکوریشن کراسز, معاف کیجیے گا, بت بنایا کرتا تھا, چھوٹے چھوٹے بڑے بڑے دیوی دیوتاؤں کے, نیچر کے وہ بت بنایا کرتا تھا, اور وہ ایک بڑا زبردست کاریگر تھا, اور اسے بڑے بڑے لمبے چوڑے آفرز ملا کرتی تھی, اور اس نے ایک دم ان کو بند کر دیا. اس نے کہا کہ میرے دل کے اندر, میری روح کے اندر ایک بے چینی ہے کہ یہ جو ہاتھ ہیں جن کے ذریعے سے تو دیوی دیوتاؤں کو خلق کرتا ہے یہ کسی اور جگہ استعمال ہوں گے. اور اس نے ایک دم سے اپنے بہت بڑے کاروبار کو چھوڑ کر سلیبوں کو بنانا شروع کیا, چھوٹی سلیبیں اور بڑی سلیبیں. کیوں؟ کیونکہ خدا کی قوت, خدا کی جانفشانی نے اس کی زندگی میں, اور اس کے یہ جو اس کا ایک طرح کا پروفیشن تھا, اس نے کام کیا اور وہ یکسر ایک طرف ہو گیا. اگر آپ کی زندگی میں, ہم سب کی زندگی میں کوئی ایسی قوت جو کہ خدا کی طرف سے جانفشانی کے ساتھ, تھوڑی نہیں بہت زور کے ساتھ کام کر رہی ہے اور سمجھ میں نہیں آتی ہے, تو فکر کی بات نہیں. یسوع کہتا ہے کہ آخر میں تو اسے سمجھے گا. پانچویں بات جس جو کہ ہم خدا کے کام کرنے کے سلے میں اپنی زندگی میں بعض اوقات محسوس کرتے ہیں, وہ ہے کہ ہمارا حصہ. اگر آپ پہلا کرنتھیوں نکالیں اور اس کا 12 اور اس کی 11 آیت, ہمارا حصہ بہت بڑے کام میں ہمارا حصہ جتنا بھی ہے, کیا لکھا ہے؟ لیکن یہ سب تس ہم مل کر پڑھیں گے. پہلا کرنتھیوں 12:11 آیت, فرسٹ کرنتھیوں چیپٹر 12:11 ہم مل کر پڑھیں. لیکن یہ سب تاثیریں وہی ایک روح کرتا ہے جس کو جو چاہتا ہے بانٹ. یہ نہیں ہے کہ سب کچھ دے دیتا ہے, تھوڑا ادھر تھوڑا ادھر تھوڑا ادھر تھوڑا ادھر حصہ, not 100% but some percent, کچھ پرسنٹیج ہے جو کہ ہمیں ملتی ہے. اور خدا ہماری زندگیوں میں اس اسمال پرسنٹیج کے لیے کام کرتا ہے جسے بعض اوقات ہم نہیں سمجھ سکتے ہیں. چنانچہ پہلا کرنتھیوں 14 اور اس کی 26 آیت میں کیا لکھا ہے؟ لکھا ہے پہلا کرنتھیوں 14 اور اس کی 26 آیت, پسے بھائیو کیا کرنا چاہیے؟ جب تم جمع ہوتے ہو تو ہر ایک, شکریہ, شکریہ, خدا ہم میں کام کرتا ہے. کام یہ ہے کہ اپنی بادشاہی کو پورا کرنے کے لیے، یہ ایک بہت بڑا کام ہے، وہ ہم کو اس میں شامل کرنا چاہتا ہے، اور وہ شامل ہونے کے لیے کام کرنے کا کوئی حصہ دیتا ہے، اور ہم نہیں، یہ وہی طے کرتا ہے کہ مجھے کتنا حصہ ملے گا، آپ کو کتنا حصہ ملے گا، آپ کو کتنا حصہ ملے گا. اور اس نے بڑے کھول کر ایک مثال دی ہے کہ بالکل جس طرح کے ایک جسم کے اندر مختلف اعضاء ہیں، ہاتھ ہیں، پاؤں ہیں، ان کا اپنا اپنا کام ہے. اور یہاں ہم پڑھتے ہیں کہ خداوند ہمیں اپنا، خدا کی بادشاہی میں اپنی بادشاہی کی ترویج کے لیے، اس کی ترقی کے لیے جو کام کرنا ہے، اس کام کو کرنے کا ایک حصہ دیتا ہے. یہ کبھی نہیں ہوتا ہے کہ ہاتھ وہ کام کرے جو کہ پاؤں کرتے ہیں، پاؤں ہاتھ کا کام کریں، یہ کبھی نہیں ہوتا ہے. لیکن خداوند نے کہا ہے کہ جس طرح جسم کے اندر مختلف اعضاء مختلف کام کرتے ہیں، اسی طرح خدا ہمیں کام کرنے کا حصہ دیتا ہے. ہم نہیں، وہی ڈیسائیڈ کرتا ہے کہ کس نے کیا کرنا ہے اور کس نے کتنا کرنا ہے. لیکن یہ سب کچھ جو ہمیں دیتا ہے، اس کا ایک جائزہ بھی لیتا ہے، امتحان بھی لیتا ہے، اور اس کے جائزے اور امتحان کی ایک کسوٹی ہے جو کہ آگ ہے. اور آگ کے اندر اگر کسی کا کام بچ جاتا ہے تو ٹھیک ہے، لیکن وہ کام جو کہ انسان اپنے طور پر کرتا ہے، اس کام کو پہچانے بغیر کہ خداوند نے اسے جو دیا ہے اسے وہ کرنا ہے، لیکن وہ جو اس کی اپنی مرضی ہے وہ کرنا چاہتا ہے، تو پھر آگ جو ہے وہ ایک بہترین کسوٹی ہے، اور وہ جو کام ہے وہ تباہ ہو جاتا ہے اور برباد ہو جاتا ہے. کیوں؟ کیونکہ صلہ اور انعام دینے والا خدا ہے. اور پھر ساتویں چھٹی بات جو کہ ہم سیکھتے ہیں وہ ہے کہ خداوند ہمیں کامل کرنے کے لیے، کاملیت تک پہنچانے کے لیے ہماری زندگیوں میں کام کرتا ہے. فلپیوں پہلا باب اس کی چھٹی آیت میں کیا پڑھتے ہیں، کیا لکھا ہے؟ اور مجھے اس بات کا بھروسہ ہے. ہم نکالتے ہیں فلپیوں پہلا باب اس کی چھٹی آیت، فلپیوں پہلا باب چھٹی آیت میں یوں لکھا ہے، اور مجھے اس بات کا بھروسہ ہے کہ جس نے تم میں نیک کام شروع کیا ہے وہ اسے یسوع مسیح کے دن تک پورا کرے گا. ہم اس بات پر غور کر رہے ہیں کہ خدا ہماری زندگیوں میں کام کرتا ہے. پہلی بات کہ وہ کام کرتا ہے، تو دوسری بات یہ ہے کہ وہ جو کام کرتا ہے وہ ہماری زندگیوں میں، ہمارے لیے اور ہماری زندگیوں میں دوسروں کے لیے بھی وہ کام کرتا ہے، ہماری زندگیوں کو دوسروں کی بھلائی کے لیے بھی وہ استعمال کرتا ہے. اور ہم اس بات پر غور کر رہے ہیں، اور ہم نے ساتویں بات، یہ چھٹی بات یہ سیکھی ہے کہ وہ اس وقت تک کام کرتا رہتا ہے جب تک کہ اپنے کام کو وہ مکمل نہیں کر دیتا، اس کی تکمیل نہیں کر دیتا، وہ کام کرتا رہتا ہے. شاید میں نے پہلے بھی ایک دفعہ آپ کو بتایا تھا کہ ڈاکٹر بلی گرام اپنی اہلیہ کے ساتھ جا رہے تھے، کوئی شاید میٹنگ لینی تھی، اور راستے میں ایک بورڈ لگا ہوا تھا، کوئی کام ہو رہا تھا تعمیر کا، تو اوپر لکھا ہوا تھا کہ روڈ انڈر کنسٹرکشن. تو ان کی مسز نے کہا کہ جب میں مر جاؤں، یہ میری خواہش ہے کہ میری قبر کا جو کتبہ ہے اس پر لکھیں کہ انڈر کنسٹرکشن. اور میں نے پھر پڑھا کہ اس کی قبر پر جب وہ مری تو ڈاکٹر بلی گرام نے یہی لکھا تھا کہ انڈر کنسٹرکشن. हम तमाम की जिंदगियों में, हम अंडर कंस्ट्रक्शन हैं, हम तमाम की जिंदगियों में खुदा उस वक्त तक काम करता रहता है जब तक कि वो कामलियत, जो खुदा की कामलियत का मियार है, उस वहां तक पहुंच नहीं जाता है। खुदा हमारी जिंदगियों में काम करता रहता है, हम उसे नहीं समझ सकते हैं, हम धुंधलेपन का शिकार हैं। खुदावन यीशु ने शमाउन पत्र से कहा था कि मैं जो करता हूं तू अब नहीं जानता मगर बाद में समझेगा। मैंने कहा था कि तीन उभरते हुए ख्याल हैं, दो हम जिक्र कर चुके हैं, और आखिरी ख्याल कि एक दिन हम समझ लेंगे और हम पर खुदा के काम का जो हमारी जिंदगियों में कर रहा है भेद वाजे हो जाएगा, और हम अपनी हर मुसीबत, हर इम्तहान के लिए जो कि खुदा के जरिए से हमारी जिंदगी में हो रहा है, हम शुक्रगुजार होंगे। हमारा तजबजब, हमारी उलझन जो है वो जाती रहेगी। क्यों जाती रहेगी? क्योंकि यीशु ने कहा कि बाद में जान लेगा। आए हम पढ़ें पहला करिन्थियों 13 और उसकी 12 आयत, हमारा इस आयत के अंदर जवाब पाया जाता है कि ये जो धुंधलापन है, 1 Corinthians 13:12, इसमें हमारा एक भेद छुपा हुआ है कि ये धुंधलापन क्यों है, ये कब खत्म होगा। क्या लिखा है? अब हमको आईने में धुंधला सा दिखाई देता है मगर उस वक्त रूबरू देखेंगे, इस वक्त मेरा इल्म नाकिस है मगर उस वक्त ऐसे पूरे तौर पर पहचानूंगा जैसे मैं पहचाना गया। पेशावर के अंदर तबाही आई, लोग मर गए, ये क्यों हुआ? जल्दी आगे क्यों हुआ? कलीसिया अच्छी भली चल रही थी, क्यों हुआ? खानदान तरक्की पे जा रहा था, क्यों हुआ? इसमें बहुत सारी जो धुंधलापन होता है वो उसकी वजह से हम बाजू का समझ नहीं सकते हैं। लेकिन खुदावन कहता है कि अभी तो आईने में धुंधला सा दिखाई देता है लेकिन उस वक्त रूबरू देखेंगे, इस वक्त हमारा इल्म नाकिस है मगर उस वक्त पूरे तौर पर हम पहचाने जाएंगे। एक दिन ये तमाम धुंधलाहट, ये तमाम धुंधलापन जो है वो खत्म हो जाएगा, मतला साफ हो जाएगा और धुंध छूट जाएगी। लेकिन जब तक हमें समझ नहीं आती है कि ये क्या हो रहा है, क्यों हो रहा है, उस वक्त तक क्या करना चाहिए, क्या परेशान रहना चाहिए? बड़ी सादा सी बात है कि हम यीशु पर भरोसा करें, खुदा पर भरोसा करें, खुदा बेटे पर भरोसा करें। बल्कि जब हम कहते हैं कि यीशु पर भरोसा करें और उसके बाद खुदा पर भरोसा करें तो थोड़ी सी उलझन होती है, क्योंकि यीशु इस बदन में खुदा है। खुदा पर भरोसा करना यीशु पर भरोसा करना, पाकरू पर भरोसा करना है, पाकरू पर भरोसा करना यीशु पर, खुदा पर भरोसा करना है, क्योंकि ये तीन जो पर्सन्स हैं वो एक हैं। बड़ी सादा सी बात है कि हम खुदा पर भरोसा करें, जो कुछ जिंदगी में होता है उसे देखें और जो खुदा कहता है उबे करें। मैंने एक दो दफा पहले भी बताया कि आर्मी का असूल है फर्स्ट उबे देन आर्गू, जो कुछ खुदा कहता है उसकी ताबेदारी करें। अगर हम मुसीबत का शिकार हैं, अगर हम प्रॉब्लम का शिकार हैं, अगर हम उलझन का शिकार हैं, अगर हम मुसाइब की वजह से परेशान है, तो खुदावंद यीशु मसीह के बाजुओं में पनाह लें। हम उसे बताएं कि हम उससे मोहब्बत करते हैं, वो तो करता ही है, हम उससे मोहब्बत करते हैं और उसके फजल पर और उसकी मेहरबानी पर, उसके प्यार पर हमें भरोसा है और वो हमारी जिंदगी का मालिक है। और जब हम इस नुक्ते पर आ जाते हैं कि वो हमारी जिंदगी का मालिक है तो फिर धुंध भी छूट सकती है कि जो कुछ भी वो हमारी जिंदगी में कर रहा है एक प्लान के तहत, एक मंसूबे के तहत, इरादे के तहत कर रहा है, और मोहब्बत के तहत कर रहा है और उसमें वो गलती नहीं करता है और ना कभी उसने की है। वो खुदावंत है और जब हम अपनी जिंदगी में उसकी मलकियत को, उसकी ओनरशिप को जान जाते हैं, तो फिर दूसरा मुकाम होता है कि हम अपनी जिंदगी में उसकी मर्जी को पूरा करें। खुदावंद यसू ने पत्र से कहा था, क्योंकि वो बड़ी उलझन का शिकार था, कि तू सबके पौध हो रहा है, तू मेरे भी पौध हो रहा है, तू ये क्यों कर रहा है, मुझे समझ नहीं आ रही है। यसू ने उसे कहा था कि जो मैं करता हूं तू अब नहीं जानता, मगर बाद में समझेगा, जब धुंध छुट जाएगी, जब ये धुंधलापन जाता रहेगा, तू बाद में समझेगा। और यही जवाब मेरे और आपके लिए, हम सब के लिए है। यीशु हम सब से कहता है कि जो मैं करता हूं तू अब नहीं जानता, तू अब नहीं जानती, मगर बाद में समझेगा और समझेगी। बाद में यानी जब धुंध छुट जाएगी, जब हम उसे रूबरू देखेंगे, इस वक्त तो हम जान भी नहीं सकते हैं। खुदावंद कहता है कि खुदावंद का बंदा, इस वक्त हमारा इल्म नाकिस है, लेकिन एक वक्त आएगा जब खुदा की तरह, यीशु की तरह हम कामलियत के दर्जे में पहुंचेंगे, और उस वक्त हम जानेंगे कि यीशु का मकसद क्या था। खुदावंद आप सबको बड़ी बरकत दे। आए हम दुआ करें। खुदावंद आसमानी बाप, हम इस जिंदगी में सारी नियमतों के लिए, इस जिंदगी में सारे प्यार के लिए, इस जिंदगी में तेरी शफकत के लिए तेरे शुक्रगुजार हैं। और खुदावंद आसमानी बाप, हम अपनी बेचैनी और उलझन के उन लम्हात पर खुदावंद शर्मिंदा हैं, जिसके तहत हमें परेशानी हुई, लेकिन खुदावंद तेरे शुक्रगुजार हैं कि तेरे पाक कलाम ने हम पर वाजे किया है कि तू हमें प्यार करता है और तू हर बात में हमारी बेहतरी चाहता है, तू हमें मोल्ड करता है, और खुदावंद तू हमारी तामीर में लगा रहता है क्योंकि तू हमें प्यार करता है। तू आज हमसे अपने कलाम के जरिए से बोला है कि जो मैं करता हूं तू अब नहीं जानता, मगर बाद में समझेगा। तेरे इस प्यार के लिए, तेरी इस शफकत के लिए, जो कि मुख्तलिफ तरीकों से हमारी जिंदगी में जारी है, हम तेरी तारीफ करते हैं। खुदा यीशु मसीह का नाम लेकर मांगते हैं, आमीन।